नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल भदौ महिनाको 19 गते मंगलबार, भाद्र कृष्ण षष्ठी, तदनुसार सेप्टेम्बर 5 तारीक सन् 2023, नेपाल सम्बत 1143। एशिया कप अन्तर्गत हिजो भारतसँग भएको खेलमा नेपाल 10 विकेटले पराजित भएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार छापेका छन्। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। प्रधानमन्त्रीको जवाफ, निजामती विधेयक पारित हुँदै शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयक भदौ 19 गते मंगलबार मन्त्री परिषदबाट पारित गरी संसदीय प्रक्रियामा लाने तयारी गरिएको बताउनु भएको छ। संविधान अनुसार राष्ट्रिय सभामा विधायन व्यवस्थापन समिति बन्न बाँकी रहेका कानूनहरूको अध्ययन प्रतिवेदन 2080 छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै वहाँले सो जानकारी दिनुभएको हो। प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन ल्याउन ढिला भइसके पनि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी विधिको शासन कायम गर्न आवश्यक पर्ने कानूनी संरचना निर्माणमा सरकार क्रियाशील रहेको बताउनुभयो। वहाँले भन्नुभयो, संघीय निजामती विधेयक पहिलाको संसदमै राज्य व्यवस्था समितिबाट पारित भएर सरकार समक्ष पुगेको थियो। सरकारले यसलाई आवश्यक परिमार्जन गरी अगाडि बढ़ाउन ढिला भएकै हो। यद्यपि अन्तिम रूप दिइएको छ, सम्भवतः भोलिको मन्त्री परिषदको बैठकबाट पारित गरी सदन समक्ष प्रस्तुत गर्ने तयारी गरेको उहाँले जानकारी गराउनुभयो। राष्ट्रिय सभा सदस्यले विद्यालय शिक्षा सम्बन्धी विधेयक के कति कारणले मन्त्री परिषदबाट पारित भएर फिर्ता ल्याइएको बारे जिज्ञासा राखेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, विद्यालय शिक्षा सम्बन्धी विधेयक बाहिरबाट दबाव आएपछि फेरेको कुरा सत्य होइन। मन्त्री परिषदमा शिक्षा सम्बन्धी विधेयक प्रस्तुत हुँदै गर्दा म आफैले यो यथार्थ विधेयक भन्दा केही फरक आयो, यसको पुनः अध्ययन गरेर परिमार्जन सहित मात्रै ल्याउनुपर्छ भनेर रोकेको हुँ। छलफलका क्रममा राष्ट्रिय सभा सदस्यले कानून निर्माण नहुँदा संघीय संरचना बमोजिम कामकाज हुन नसकेको जिकिर गरे। सदस्यले कानून अभावमा प्रदेशले काम गर्न नसक्दा संघीयता नै बदनाम भएको गुनासो गरे। प्रहरी ऐन, शिक्षा ऐन, निजामती कर्मचारी लगायतका ऐन आउन नसक्दा संघीयता कार्यान्वयन राम्ररी हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए। प्रधानमन्त्रीको जवाफ, निजामती विधेयक पारित हुँदै गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। भारतले खेल जित्यो, नेपालले संसारको मन, शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। दुई पटक विश्वकप उचालिसकेको क्रिकेट महारथी भारतसँगको पहिलो भिडन्तमै नेपालले सम्मानजनक प्रदर्शन गरेको छ। भारतको भन्दा 44 वर्षपछि एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको नेपालले हिजो श्रीलंकाको क्यान्डीमा जारी एसीसी एशिया कपमा स्टेट राष्ट्र भारतसँग पहिलो पटक प्रतिस्पर्धा गरेको हो। पराजय भोगे पनि विश्व क्रिकेटका अब्बल खेलाड़ीले भरिएको भारतीय टोली विरूद्ध नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे। भारत विरूद्ध नेपाली खेलाड़ीले गरेको ब्याटिङ कौशलको क्रिकेट विज्ञदेखि दर्शकसम्मले प्रशंसा गरेका छन्। यसअघि गत बुधबार नेपालले विश्व क्रिकेट वरियताको नम्बर एक पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। क्रिकेटका दुई शक्ति राष्ट्रसँगको प्रतिस्पर्धाबाट नेपालले संसारभर आफूलाई चिनाउने मौका पाएको छ भने खेलाड़ीले अवसरसँगै अनुभव बटुलेका छन्। यी खेलसँगै नेपालले आफू क्रिकेटको उदयमान राष्ट्र रहेको संकेत पनि गरेको छ। भारत विरूद्ध मैदानमा धैर्यसहित सशक्त प्रदर्शन गर्दै नेपाली टोलीले 48.2 ओभरमा सबै विकेट गुमाउँदै 230 रन बनाएको थियो। नेपाली ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि 65 रनको साझेदारी गरे। आसिफले 97 बलमा 58 रन बनाए, कुशल 38 रन बनाएर पेभेलियन फर्किए। यसै खेलबाट भुर्तेलले करियरको 1000 रन पूरा गरेका छन्। आठौं नम्बरमा क्रिजमा आएका अलराउण्डर सोमपाल कामीले 48 रनको इनिङ्स खेले। दिपेन्द्र सिंह ऐरी र सोमपाल बीच सातौं विकेटको लागि 50 रनको साझेदारी भएको थियो। दिपेन्द्रले 29 रनको योगदान गरे। भारतले खेल जित्यो, नेपालले संसारको मन, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। भारतसँग हार्दा पनि नेपालको प्रशंसा, गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। यसै प्रसंगलाई भारत विरूद्ध साहसिक ब्याटिङ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ भने भारतसँग नहारेको नेपाल नागरिकको मुख्य समाचारको शीर्षक रहेको छ। भारतको मन्त्री परिषदले स्वीकृत गर्यो नेपालसँगको दीर्घकालीन विद्युत व्यापार सम्झौता पत्रको मस्यौदा। शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। नेपाललाई भारतीय बजारमा विद्युत व्यापार गर्न बाटो खुल्ने नेपाल भारत दीर्घकालीन विद्युत व्यापार सम्बन्धी अन्तर सरकारी सम्झौता पत्रको मस्यौदा भारतको मन्त्री परिषदले स्वीकृत गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गत 18 जेठमा दुई देशबीच दीर्घकालीन विद्युत व्यापारको समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको थियो। तीन महिनापछि भारतको मन्त्री परिषदले त्यसलाई स्वीकृत गरेसँगै दुई देशबीच सम्झौता पत्रमै हस्ताक्षर हुने भएको हो। भारतको मन्त्री परिषदले स्वीकृत गर्यो नेपालसँगको दीर्घकालीन विद्युत व्यापार सम्झौता पत्रको मस्यौदा। नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। संक्रमणकालीन न्याय ढिलाइ भए अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। झण्डै दुई दशकदेखि अवरूद्ध नेपालको संक्रमणकालीन न्यायिक प्रक्रिया थप ढिलाइ भए त्यसले अन्तर्राष्ट्रिय क्षेत्राधिकार निम्त्याउने अवस्था सृजना भएको विज्ञहरूले बताएका छन्। संक्रमणकालीन न्यायको दण्ड विधानबारे अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ र नेपालमा त्यसको प्रयोग कसरी गर्ने भन्नेबारे हिजो राजधानीमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा गिजोलिएको न्यायिक प्रक्रियाले पीड़ितको न्याय पाउने हक मरेकामा गम्भीर चासो पनि व्यक्त भएको छ। 17-17 वर्षसम्मको यो अत्यास लाग्दो पर्खाई हाम्रा लागि त केही नहोला तर पीड़ितका लागि असह्य पीड़ाको स्रोत भएको छ। पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले संक्रमणकालीन न्यायले गरेको विगारलाई औल्याउनुभयो। थप ढिलाइ अब हानिकारक छ किनभने यसले अन्तर्राष्ट्रिय क्षेत्राधिकारलाई निम्त्याउने बहाना खड़ा गरिदिएको छ। देशमा संविधान जारी हुनु, सेना समायोजन हुनु र शान्ति स्थापना हुनु महत्वपूर्ण उपलब्धि भए पनि अवरूद्ध न्यायिक प्रक्रियाले अन्तत यो सबलाई छायामा पार्ने स्थिति देखा परेकामा श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो। संक्रमणकालीन न्याय ढिलाइ भए अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। सुन तस्करी अनुसन्धानमा तगारो बन्यो प्रविधि शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। राजस्व अनुसन्धान विभागले बरामद गरेको 60 किलो सुन तस्करीको सञ्जाल विस्तार विच्याट र व्हाट्सएप मार्फत भएको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान शुरू गरे। यता नै उनीहरूले प्रयोग गर्ने मोबाइल लगायत प्राविधिक डिभाइसहरूको परीक्षण गर्ने क्रममा सामाजिक सञ्जालले उपयोगमा ल्याएको वेच्याट र व्हाट्सएप मार्फत सञ्जाल विस्तार भएको पाइएको हो। सुन तस्करीमा पक्राउ परेका आरोपीहरूले प्रयोग गर्ने मोबाइलमा रहेको वेच्याट र व्हाट्सएप मार्फत कुराकानी हुने गरेको पाइए पनि विवरण माग गर्ने निकाय र कानून अभावका कारण प्रहरीले उनीहरूको ट्र्याक रेकर्ड खोज्न सकेको छैन। सुन तस्करीमा पक्राउ बेल्जियन नागरिक दावा छिरिङ, तिब्बतीयन मूलका भारतीय नागरिक तथा नेपालमा रहेका केही राजनीतिज्ञ र व्यापारी बीच भएको कुराकानी सुन तस्करीकै लागि हो भन्ने खुल्न सकेको छैन। सुन तस्करी अनुसन्धानमा तगारो बन्यो प्रविधि नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। सत्ताइस वर्षदेखि थन्किएका 4 करोड़का सामान लिलाम गर्दै वीर अस्पताल। नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। वीर अस्पतालले 27 वर्ष यता स्टोरमा थन्किएर बसेका थोत्रा तथा व्यवहारिसे उपकरण लिलाम प्रक्रिया अघि बढ़ाएको छ। 2053देखिका थोत्रा बेड, बिग्रिएका उपकरण, फर्निचर लगायत सामग्रीको मूल्याङ्कन गरी लिलाम प्रक्रिया अघि बढ़ाइएको हो। हाल अस्पतालको स्टोर तथा पछाडिको प्रांगण, कवाड़ी, सामानले भरिएको छ। सो सामान लिलाम गर्न अस्पतालले 11 भदौमा बोलपत्र आह्वान सम्बन्धी सूचना जारी गरेको अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले बताउनुभयो। उहाँका अनुसार काठमाडौँ महानगरपालिका वीर अस्पतालको लिलाम समिति लगायतको बैठक बसेर लामो समयदेखि थन्किएका सामान लिलामका लागि सूचना जारी गरिएको हो। 27 वर्षदेखि थन्किएका 4 करोड़का सामान लिलाम गर्दै वीर अस्पताल नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। खटाएका ठाउँमा जाँदैनन् अधिकृत शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। सरकारले स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जान मान्दैनन्। गैहाले पनि अनेकौं बहाना बनाएर केही महिनामा नै पुनः संघीय कार्यालयमा फर्किन्छन्। खटाएको स्थानीय तहमा कर्मचारी जान नमान्नु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ। यस वर्ष साउनदेखि अहिलेसम्म मन्त्रालयले करिब 250 कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्थानीय तहमा खटाएको छ। करिब 100 कर्मचारी अझै पनि विभिन्न बहानामा खटाएको स्थानीय तहमा नगएको मन्त्रालयले जनाएको छ। खटाएका ठाउँमा जाँदैनन् अधिकृत गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। होटलमा बढ्दै सर्वसाधारणको लगानी कारोबारको मुख्य समाचारको शीर्षक हो यो। पोखरामा निर्माणाधीन 5 तारे होटल बाराही सोदीले अघिल्लो साता सर्वसाधारणका लागि शेयर निष्कासन गर्न एनएमबी क्यापिटलसँग सम्झौता गर्यो। सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारीमा रहेको यो एकमात्र होटल होइन, अरू होटल पनि शेयरमा इच्छुक देखिएका छन्। पछिल्ला वर्षमा स्वदेशी र विदेशी पर्यटक बढ़न थालेपछि होटल क्षेत्रमा लगानी पनि बढ़दो क्रममा रहेको छ। यो क्षेत्रमा भविष्य देखेर कतिपय नयाँ लगानीकर्ता आएका छन् भने पुराना व्यवसायीले पनि लगानी थप्ने गरेका छन्। यस्तै विदेशी मुलुकमा होटल क्षेत्रमा स्थापित व्यवसायी पनि नेपालमा होटल क्षेत्रमा लगानी गर्न आएको देखिन्छ। होटलमा बढ़दै सर्वसाधारणको लगानी कारोबारले मुख्य समाचार बनाएको छ। सुकुम्बासीको कब्जामा सिंगो सुकुम्बासी बस्ती अन्नपूर्णको मुख्य खबर हो यो। महतुरी बनराका 187 सुकुम्बासी परिवारका प्रतिनिधि पात्र हुन् जितुवा मुसहर, जसको टेक्ने धरती समेत भूमाफियाले खोसेका छन्। पुस्तौनी समस्या, भोक र रोगले पिल्छिएका उनी र उनीहरूको चितकार सरकारले समेत सुन्दैन। न्याय माग्न राजधानी आएका पीड़ितहरूको भविष्य अन्यल बनिरहेको छ। हुकुम्बासीको कब्जामा सिंगो सुकुम्बासी बस्ती अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। अख्तियारले सीआईबीसँग माग्यो कल डिटेल्स, नेपाल समाचार पत्रको मुख्य खबर हो यो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 61 किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्शन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी सहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ। छानबिनका क्रममा सुन तस्करीमा मुछिएकाहरूको दावासँगको कनेक्शन पत्ता लगाउन अख्तियारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसँग दावाको कल डिटेल्स मागेको छ। अख्तियारले सीआईबीसँग माग्यो कल डिटेल्स, नेपाल समाचार पत्रको मुख्य समाचार हो यो। आयात गरी प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार राजधानीको मुख्य समाचार रहेको छ। नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन। नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र हेरेको रहेको छ। नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन। आयात गरी प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार राजधानीले मुख्य खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग छोटकरीमा, संविधान निर्माणको 8 वर्षमा पनि अझै बनेनन् संविधान अनुकूलका 39 कानून, यो शीर्षक हो नयाँ पत्रिकाको अग्र पृष्ठको। संविधान निर्माण भएको 8 वर्ष बित्न लाग्दा पनि त्यस अनुकूल सबै कानून बन्न नसकेको संसदीय अध्ययनले देखाएको छ। संसद पटक पटक राजनैतिक दाउपेचको अखडा बनेपछि संविधान अनुकूल सबै कानून बन्न नसकेका हुन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका अनुसार संघले अझै 39 कानून बनाउन बाँकी छ। संविधान अनुसार संघले 151 कानून बनाउनु पर्ने भए पनि अहिलेसम्म वैधानिक प्रावधान कार्यान्वयन गर्न 112 नयाँ कानून बनेका छन्। संविधान निर्माणको 8 वर्षमा पनि अझै बनेनन् संविधान अनुकूलका 39 कानून, नयाँ पत्रिकाको अग्र पृष्ठको समाचार हो यो। ब्याज अनुदानको कर्जा प्रभावकारी नभएका बेला अर्को त्यस्तै कार्यक्रम, कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमको प्रभावकारितामा प्रश्न उठिरहेका बेला सरकारले फेरि त्यस्तै प्रकृतिको सस्तो ब्याजको कर्जा कार्यक्रम ल्याउन लागेको छ। आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादन, रोजगारी र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने भन्दै सरकारले उत्पादनको प्रकृति हेरेर अनुदानमा बिउ पुँजी 3% ब्याजदरको कर्जा लगायत सुविधा सहितको नयाँ कार्यक्रम ल्याउन लागेको हो। यसका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका अधिकारी संलग्न समितिले निर्देशिकाको मस्यौदा तयार गरिसकेको छ। ब्याज अनुदानको कर्जा प्रभावकारी नभएका बेला अर्को त्यस्तै कार्यक्रम, पुरको अर्थ पृष्ठमा समाचार छ। अमेरिका नेपाल व्यापार ग्राह्यता सुविधा पाएपछि 7 वर्षमा 53 अर्ब घाटा, नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। फागुन 2072 अमेरिकी सरकारले विशेष व्यापार ग्राह्यता दिने कानून ल्याएर नेपालका 66 वस्तुलाई भन्सार रहित सुविधा दियो। त्यसको 1 वर्षपछि भन्सार रहित सुविधा पाउने सूचीमा 11 वस्तु थपिए। व्यापार ग्राह्यता पाएपछि अमेरिकामा नेपालको निर्यात उच्च दरमा बढ़ने अपेक्षा गरिएको थियो, तर अवसर र अपेक्षा विपरीत ग्राह्यता सुविधा पाएको 7 वर्षमा अमेरिकासँगको नेपालको व्यापार झण्डै 54 अर्ब रूपियाँले घाटामा गएको देखिएको छ। अमेरिका नेपाल व्यापार ग्राह्यता सुविधा पाएपछि 7 वर्षमा 53 अर्ब घाटा, नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। उरै नाका खोल्न व्यवसायीको अनुरोध शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा बझाङको उरै नाका पुनः संचालनमा ल्याइने विषयलाई एजेण्डामा समावेश गर्न सुदूरपश्चिमका व्यवसायीले अनुरोध गरेका छन्। नेपाल उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेश सहित उद्योग, पर्यटन, होटल लगायत क्षेत्रका व्यवसायीले उरै नाका संचालनमा ल्याउन चीनसँग कूटनीतिक पहल गरिनुपर्ने बताएका छन्। मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै आवश्यक पहल गरिदिन व्यवसायीले आग्रह समेत गरेका छन्। उरै नाका खोल्न व्यवसायीको अनुरोध गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। जैविक मार्गमा वन्यजन्तुको त्रास शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा खबर छ। मधुवन 3 जैविक मार्ग स्थित सुकुम्बासी बस्तीका जोगीपुरे चौधरी दिनभरि घर बस्छन्, साँझ परेपछि लालाबाला बोकेर नजिकैको धनौरामा शरण लिन पुग्छन्। रात परेपछि बस्तीमा टिक्ने अवस्था छैन। उनले भने कुन बेला हात्तीले आक्रमण गर्छ पत्तै हुन्न, ज्यान बचाउन धनौरा गाउँमा शरण लिनुपर्ने बाध्यता रहेको उनले बताए। भदौ 9 हात्तीले उनको घर भत्कायो। 1 वर्ष अघि कार्तिक 10 कच्ची घर भत्काएको थियो, त्यस बेला भागेर ज्यान जोगाएको उनले बताए। सुकुम्बासी बस्ती नेपाल भारत सीमासित जोड़िएको छ। उक्त बस्ती नजिक भारतको कतरनिया घाट वन्यजन्तु आरक्ष छ। कतरनिया घाट आरक्ष र बर्दिया निकुञ्जका वन्यजन्तु ओहोर दोहोर गर्ने जैविक मार्गमा उनको घर छ। दिनहुँ हात्तीका झुण्ड बस्तीमा बसेर घर र बाली नाश गर्ने गरेको उनले बताए। जैविक मार्गमा वन्यजन्तुको त्रास कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। कार्यान्वयनमा आएन सिंहदरबारमा बोतलको पानी निषेध गर्ने घोषणा, नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ। अघिल्ला खानेपानी मन्त्री अब्दुल खानले गत 11 मार्चमा पदभार ग्रहण गर्नुभए लगत्तै सिंहदरबारमा बोतलको खानेपानी रोक्ने घोषणा गर्नुभयो। तत्कालीन सचिव मणिराम गेलाललाई बोतलका पानी रोकेर सार्वजनिक धाराको खानेपानी व्यवस्थापन गर्न निर्देशन दिनुभयो। मन्त्रीको निर्देशन अनुसार सचिव गेलालले सिंहदरबारका मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी आउने व्यवस्था गर्नेदेखि सार्वजनिक धारा जोड्नेसम्म काम गर्नुभयो, तर मेलम्चीको पिउन योग्य खानेपानी जडान भइसक्दा पनि मन्त्रालयहरूले बोतलको पानीको प्रयोग छाडेका छैनन्। कार्यान्वयनमा आएन सिंहदरबारमा बोतलको पानी निषेध गर्ने घोषणा, नयाँ पत्रिकाको भित्री पृष्ठमा समाचार छ। गेग्रेनले पुर्यो मेलम्ची आयोजनाको हेडबक्स, दशैं अगाडि मेलम्चीको पानी वितरण नहुने शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा समाचार छापेको छ भने नेपालबाट हेलेज घाँस चीनमा निर्यात शीर्षक दिँदै अन्नपूर्णले अर्थपृष्ठमा समाचार बनाएको छ। नेपालबाट पहिलो पटक चीनतर्फ 80 टन हेलेज घाँस निर्यात भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दैनिक 20 कन्टेनरले चीन पठाउने व्यवस्थाको शुरूआत भएको हो। नेपालबाट हेलेज घाँस चीनमा निर्यात अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। अब कार्यक्रम अखबारमा सम्पादकीय सुन्ने सरकारको अभ्यास शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। जनमुखी प्रशासन व्यवस्था प्रवर्धन गर्न सिंहदरबारमा 12 वर्ष अगाडि स्थापित हेल्लो सरकार कार्यकक्षलाई थप प्रभावकारी बनाउन लागि छ। सरकारी निकायमा नागरिकले देखे भोगेका शास्ति, भ्रष्टाचार वा व्यथितिका सूचना, गुनासा सुन्न र तिनको सम्बोधनका लागि हेल्लो सरकार कार्यकक्ष स्थापना गरिएको हो। विक्रम सम्वत 2068 निर्देशिका बनाएर 24 घण्टा सञ्चालन गर्ने भनिएको हेल्लो सरकार कहिले सक्रिय र कहिले सुसुप्त देखिने गरेको थियो। 6 महिना अघि परिमार्जित निर्देशिका अनुसार जब यो संयन्त्र 24 घण्टाका 3 कार्यक्रममा विस्तारित एवं सञ्चालन हुन थालेको छ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार र जनता बीचको सम्बन्ध थप सुदृढ तुल्याउँदै जनसेवा सबलीकरणका निम्ति यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ। सुन्ने सरकारको अभ्यास गोर्खापत्रको सम्पादकीय रहेको छ भने फ्री भिसा फ्री टिकट नीति फेर शीर्षकमा कारोबारले सम्पादकीय छापेको छ। वैदेशिक रोजगारी धेरै बाधा अडचन खेप्दै अगाडि बढ़िरहेको छ। यो व्यवसायमा कतिपय मेन पावर एजेन्सी र तिनका एजेन्टले विदेश जाने युवालाई ठगिरहेका छन्। केही सरकारी नीतिका कारण पनि समस्या बढ़दै आएको छ। सरकारी नीतिहरूमध्ये सबैभन्दा ठूलो समस्यामा पार्ने नीति भने फ्री भिसा फ्री टिकट रहेको छ। फ्री भिसा फ्री टिकट नीति फेर कारोबारले सम्पादकीय छापेको छ भने लोकप्रियतावादको ललकार शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाऊ शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।